नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। वर्तमान सरकार गठन भएको 100 दिन व्यतीत भएको छ। नव पुस्ताको आन्दोलनपछि गत भदौ 27 वर्तमान सरकार गठन भएको थियो। संविधानको धारा 61 टेकेर बनेको वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउनु हो। निर्वाचनका लागि सरकारले राजनीतिक दलसँग सघन संवाद गर्नेदेखि निर्वाचनका सम्बन्धमा अन्य आवश्यक तयारी पनि अहिले गरिरहेको छ। यो अवधिमा सबै राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रतिबद्धता पनि जनाइसकेका छन्। तथापि राजनीतिक दलहरूको मुख्य चासो सुरक्षासँग रहेको छ। लुटिएका हतियार र फरार कैदीलाई मुख्य सुरक्षा चुनौतीका रूपमा हेरिएको छ। सरकारले सुरक्षाको विशेष योजना बनाएर अहिले निर्वाचनको तयारी गरिरहेको छ। 6 महिने कार्यभार पाएको सरकारले सुशासनका लागि सकेसम्म कार्य गरिरहेको पनि बताइरहेको छ। विभिन्न किसिमका राजनीतिक दबावलाई समेत वर्तमान सरकारले झेलिरहेको छ। आजको अन्तरसमातमा हामी सरकारको 100 दिन, मुलुकको राजनीतिक अवस्था र सुशासनका लागि चाल्नुपर्ने कदमका विषयमा केन्द्रित भएर राजनीतिक विश्लेषक केशव दाहालसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसमातमा।
हजुर, धन्यवाद।
वर्तमान सरकारले 100 दिन व्यतीत गरेको छ, यो अवधिलाई यहाँले कसरी हेर्नु भएको छ, संक्षिप्तमा बताइदिनुहोस् न।
यसको राम्रो एउटा कुरा के हो भने सरकार छ भन्ने छ मान्छेलाई, किनभने हामी भदौ 23 र 24 गतेको दिनलाई हामीले सुन्यौँ भने त्यतिखेर जुन खालको अवस्था थियो, राज्यहीनता, सरकारहीनता, सर्वत्र चाहिँ तपाईँको धुवै धुवा होइन, त्यस्तो बिचमा अहिले हामीलाई सरकार छैन भन्ने अनुभूति भइरहेको बेलामा सरकार छ भन्ने सुशीला कार्कीको सरकार त थाहा छ। यसको एउटा यही नै सबल पक्ष हो भन्ने मलाई लाग्छ। तर सरकारको मुख्य जिम्मेवारी निर्वाचन हो भनेर तपाईँले पनि भन्नुभयो। अहिले सारा मान्छे र सरकार गठन हुँदाखेरिको म्यान्डेट पनि फागुन 21 गते निर्वाचन गर्ने प्रयोजन भनेर जुन सरकार गठन गरियो, यद्यपि त्यो प्रयोजन तोकेर निर्वाचनको मात्रै जिम्मेवारी दिनु बेठिक थियो भन्ने लाग्छ मलाई। त्यो सरकारले गर्नुपर्ने अरू कामहरू थिए, तथापि फागुन 21 गतेको निर्वाचन प्रयोजन भनेर जुन यसको मूल कार्यभार तोकियो, त्यो हिसाबले हेर्दाखेरि अहिले पनि हरेक मान्छेलाई तपाईँले सोध्नु भने उस आफैलाई प्रश्न गरिरहेको हुन्छ, फागुन 21 गते निर्वाचन हुन्छ र यो प्रश्न आफैले चाहिँ सरकार काहीँ न काहीँ जति सफल हुन आवश्यक थियो त्यो सफलताको अङ्क प्राप्त गरिरहेको छ भन्ने कुरा देख्दैन। मान्छेमा जब निर्वाचन हुन्छ र भन्ने संशय हुन्छ, सरकारले गर्नुपर्ने थियो फागुन 21 गते निर्वाचन हुन्छ भन्ने कुराको विश्वास सबै नागरिक सबै मतदातालाई दिन सक्नु पर्थ्यो, त्यो सकेको छैन। यद्यपि यो सरकारको मात्रै काम होइन फेरि, तर सरकार मूल नेता हो यो कामको लागि।
राजनीतिक दलले निर्वाचन सुरक्षालाई मुख्य सुरक्षा चुनौतीका रूपमा अहिले हेरिरहेका छन्। त्यो कुरा विभिन्न माध्यमबाट बाहिर पनि आइरहेको छ। सरकारसँग विभिन्न समयमा भएको छलफलमा पनि राजनीतिक दलका प्रतिनिधिहरूले दलसँग आबद्ध व्यक्तिहरूले सुरक्षा चुनौतीको विषयलाई मुख्य रूपमा हेरिरहेका छन्। हुन पनि लुटिएका हतियार र फरार कैदीहरू फर्काउने सवालमा सन्तोषजनक प्रगति हुन सकिरहेको छैन। यो अवस्थालाई कसरी हेर्न सकिन्छ? राजनीतिक दलहरूले उठाइरहेको सुरक्षा चुनौतीलाई कसरी हेर्न सकिन्छ? तथापि सरकारले अब सुरक्षा चुनौती छैन, निर्वाचन गर्न सहज छ, हामी सक्छौ भनिरहेको एउटा अवस्था पनि छ, यसलाई समग्रमा कसरी हेर्न सकिएला स्वतन्त्र रूपबाट?
मलाई लाग्छ हिजो प्रधानमन्त्रीले पनि भन्नुभयो सरकारको 100 दिन पुगेको उपलक्ष्यमा कि अब लुटिएका हतियारहरू धेरै बाहिर छैनन्, शान्ति सुरक्षाको प्रत्याभूति दिन चाहन्छौँ हामी, तपाईँहरू ढुक्क हुनुहोस् भनेर अब सरकारले भनेपछि विश्वास गर्नुपर्छ। यद्यपि केही संशय बाँकी छ त्यो देखिन्छ नै, र खुद प्रधानमन्त्री आफैले पनि भन्नुभयो केही हतियारहरू बाहिर छन् जसलाई हामी चाहिँ फेरि पनि लिने कोसिसमा छौँ भनेर। तर मुख्य कुरा यो हो जस्तो मलाई लाग्दैन, दलहरूले बाहिर भन्नु एउटा कुरा हो होइन, कैदीहरू फरार छन्, हतियारहरू लुटिएका छन् र बाहिरै छन् त्यसैले सरकारले शान्ति सुरक्षाको उचित प्रत्याभूति दिन सक्छ भन्ने कुरामा हामीलाई विश्वास छैन भन्ने चाहिँ चिन्ता कुरा हो। तर खास गरी दल र सरकारको बिचमा जुन इगो छ, सरकार दललाई लागेको छ हामीलाई बलात् राज्य र सरकारबाट बाहिर पारियो, राजनीतिक प्रक्रियामा हामीलाई अहिले पनि अवमूल्यन गरिन्छ, त्यसैले गर्दाखेरि हामी त्यति सजिलै छोड्दैनौँ भन्ने एउटा इगो एउटा अहङ्कार दलहरू दलका नेताहरूसँग छ। सरकारलाई लाग्छ म त एउटा चाहिँ खास क्षणमा खास आन्दोलनमा मान्छेको माग अनुसार चाहिँ म आएको, त्यसै गरेर मेरो आफ्नै लेजिटिमेसी छ र मलाई सुन्नुपर्छ भन्ने सरकारको खास यो इगो छ। र सरकारले र दलहरूले संवादबाट राजनीतिक संवादबाट यसलाई बिस्तारै घटाउँदै जाने र निर्वाचनको वातावरण बनाउने यो अहिलेको अर्को महत्वपूर्ण काम हो, राजनीतिक संवादको काम। अहिले जुन राजनीतिक आरोप प्रत्यारोप छ अथवा संवादहीनता छ यसलाई राजनीतिक संवादको माध्यमबाट समाधान गर्नुपर्ने, यो संशयलाई यो एकएकका प्रतिका दृष्टिकोणहरूलाई मिलाउनु पर्ने जुन छ यो हुन सकेको छैन। र सरकारले अहिले गर्नपर्ने छुटेको एउटा महत्त्वपूर्ण काम यही नै हो। सरकार मन्त्रीहरू राम्रा हुनुहुन्छ, असल हुनुहुन्छ, अभियन्ताहरू हुनुहुन्छ, कसैले चाहिँ तलब लिन्नमा भन्नुभएको छ, कसैले म आफै मेरो गाडी चलाउँछु भन्नुभएको छ, त्यो राम्रो कुरा हो। तर सरकारले प्रधानमन्त्री आफैले राजनीतिक संवाद गर्नुपर्ने र दलहरूलाई विश्वासमा लिनुपर्ने जुन अहिलेको आवश्यकता हो त्यो चाहिँ छुटेको छ। र दलहरूले पनि एउटा बाहिर हतियार भने पनि त्यो जुन आफ्नो अहङ्कारले चाहिँ जुन त्यो यो सरकारलाई घट्न खोज्नु भएको छ खास निर्वाचनको संशय चाहिँ त्यहाँनिर छ भन्ने मलाई लाग्छ।
राजनीतिक वृत्तमा अन्य केही प्रश्नहरू पनि रहेका छन्, जस्तो कि अब केही राजनीतिक दलका नेताहरूलाई सीमा हद तोकिएको छ, त्यसै गरी प्रधानमन्त्रीले जसले राजनीतिक दलको नेतृत्व गरिरहनु भएको छ उहाँहरूसँग संवाद गर्नु भएन, यसर्थ चुनावको हिसाबले राजनीतिक दलका शीर्ष नेतृत्व र प्रधानमन्त्री बीच सघन संवाद हुन नसकिरहेको एक हिसाबले भन्ने हो भने बोलचालै नभएको हो कि भन्नेसम्मका टीका टिप्पणी र आलोचना पनि यसबीचमा राजनीतिक दलहरूबाटै भइरहेका छन्। यहाँहरू जस्तो राजनीतिक विश्लेषकले नागरिक समाजका अगुवाहरूले पनि यस विषयमा चिन्ता र चासो व्यक्त गरिरहेको सन्दर्भलाई कसरी हेर्न सकिएला, जुन संवाद त भइरहेको छ तर मूल अथवा ठूला भनिएका राजनीतिक दलहरूको नेतृत्व जसले गरिरहेको छ उहाँहरूसँग चाहिँ चुनावका विषयमा ठोस छलफल नहुनुलाई कसरी हेर्न सकिन्छ भन्ने प्रश्नको जवाब कसरी दिन सकिएला अथवा यसलाई कसरी हेर्न सकिएला कि परिस्थितिको मूल्याङ्कन अनुसार हुनुपर्ने कामहरू भइरहेको अवस्था छ।
मैले अघि भने निर्वाचन अहिलेको सबैभन्दा महत्वपूर्ण काम हो। निर्वाचनले अथवा निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरिसकेपछि मात्रै अहिलेको जटिल संक्रमण समाप्त हुन्छ र त्यसपछि सत्ता चाहिँ निर्वाचित जनप्रतिनिधिको हातमा आउँछ र त्यो निरन्तर अगाडि बढ्छ। लोकतन्त्रको आधारभूत मान्यता यही हो, यो सरकारले दिएको म्यान्डेट अनुसार। अन्यथा अहिले यो जे खालको चाहिँ खटपटी भयो त्यसको चाहिँ अरू धेरै गर्नुपर्ने कामहरू थिए होला, जेन जे आन्दोलनले राज्य पुनर्गठन राज्यको पुनर्संरचना शासकीय ढाँचामाथिका केही प्रश्नहरू दल र निर्वाचनसँग सम्बन्धित केही प्रश्नहरू उठाएको थियो, जुन प्रश्नहरूको सम्बोधन चाहिँ संविधान संशोधन मार्फत मात्रै हुन सक्थ्यो र संविधान संशोधन गर्ने हुँदाखेरि त्यसको अलग बात जान्थ्यो। तर अहिले कस्तो परिस्थिति आयो भने त्यो विषयलाई चाहिँ सम्बोधन गर्दै जाने र आउने पार्लियामेन्ट्री सबै त्यो विषय सम्बोधन गर्नुपर्नेतिर गयो हाम्रो राजनीति। र यदि त्यो सबै कुरा गर्नको लागि हामीलाई आज चाहिएकै थियो भने हामीलाई एउटा पार्लियामेन्ट चाहियो, जननिर्वाचित संस्था जसले जेन जे आन्दोलनले उठाएका त्यो मागहरू संविधान संशोधन मार्फत समाधान गर्न सक्यो। दोस्रो हामीलाई एउटा जननिर्वाचित सरकार चाहियो जसले लोकतन्त्रका आधारभूत मान्यता अनुसार फेरि सत्ता चाहिँ आफ्नो हातमा लिएर अगाडि लान सकोस्। यो दुईटा काम गर्नको लागि निर्वाचन अपरिहार्य छ र त्यो निर्वाचन पछि बन्ने सरकारले सबै जेन जे आन्दोलनको मागलाई भावनालाई त्यसको स्पिरिटलाई सम्बोधन गर्नुपर्ने हुन्छ। तर चुनावको लागि गर्नुपर्ने कुरा के हो, चुनाव कुनै पनि पार्टीलाई कुनै पनि व्यक्तिलाई हामी चाहिँ कि त ऊ दोषी हो भने उसलाई सजाय दिनु पर्यो, कानुनी कठघारामा उसलाई ल्याउनु पर्यो, अन्यथा तपाईँको कोही पनि मान्छेलाई यो चुनावबाट म कर्नर गर्छु र यो चुनाव चाहिँ त्यसपछि हुन्छ भन्ने सोच्नु हुँदैन कि चुनावमा सबै मान्छे कानुनी रूपमा जो योग्य छ त्यो सबै मान्छेहरू चुनावमा सहभागी हुन सक्नुपर्छ, उम्मेद्वार हुन चाहने मान्छे उम्मेद्वार हुन सक्नुपर्छ, भोट हाल्न चाहने मान्छे पाउने मान्छेले भोट हाल्न सक्नुपर्छ र त्यसपछि मात्रै यो निर्वाचन चाहिँ स्वच्छ हुन्छ र खास निर्वाचन जस्तो हुन्छ, खास लोकतान्त्रिक निर्वाचन जस्तो हुन्छ, त्यसको लागि वातावरण बनाउनु पर्ने काम चाहिँ मूलत सरकारले हो, तर सरकारले मात्रै होइन दलहरूले पनि हो, अनि त्यो काम गर्नको लागि सरकार र दलहरूको बिचमा संवाद आवश्यक छ र अझ ठुलो संवाद चाहिँ मुख्य दलका मुख्य नेताहरू र सरकारको बिचमा प्रधानमन्त्रीको बिचमा संवाद संवादले वातावरण बनाउँछ त्यस्तो जान आवश्यक छ, अनि पो पब्लिकमा पनि जुन निर्वाचन हुन्छ भन्ने संशय छ त्यो संशय अट्दै जान्छ, तर यो भएन हामीले त्यसैले कहिलेकाहीँ त हामी नागरिक समाजको तर्फबाट देशका महत्त्वपूर्ण व्यक्तिहरूसँगको भेटघाटमा प्रधानमन्त्रीसँग नै अथवा अरू भेटघाटहरूमा हामी भन्ने गर्छौँ यदि तपाईँलाई गाह्रो छ भने बरु राजनीतिक संवाद गर्ने एउटा छुट्टै एउटा संयन्त्र बनाऊ देशका प्रबुद्ध व्यक्तिहरूसहित, यो काम कि त मन्त्रीमण्डल क्याबिनेटले गर्नु पर्थ्यो, क्याबिनेटमा अलिकति संवाद गर्ने भन्दा पनि अलिकति एक्टिभिस्ट जस्ता मान्छेहरू मन्त्री हुनुहुन्छ, खास अहिले मन्त्री हुनु पर्यो त देशको अलिकति अलिक पाको केपीजी शेरबहादुरजी भनेर भन्न सक्ने मान्छे र उहाँले बोलिसकेपछि यी मान्छेहरूले पनि सुन्ने त्यस्ता केही मान्छेहरू त देशमा हुनुहुन्छ होला नि त, उहाँहरूलाई पनि यो सरकारको काहीँ न काहीँ भ पार्ट अफ दिस गभर्मेन्ट बनाएर चाहिँ संवाद गर्नु पर्थ्यो, त्यो हुन सकेन अझै पनि त्यो गरौँ, अनि त एक दुईजना यस्ता मन्त्री हुनु पर्यो जसले त्यो संवाद गर्नु पर्यो भएन भने प्रधानमन्त्रीले, तर त्यो संवाद हुन सकेन भने निर्वाचनको ठिक वातावरण बन्दैन, निर्वाचनको वातावरण बनेन भने हाम्रो पार्लियामेन्ट पनि आउँदैन, निर्वाचित पार्लियामेन्ट पनि हामीसँग हुँदैन र निर्वाचित सरकार पनि हुँदैन, जसले गर्दा जेन्जी आन्दोलनका मागहरू पनि पुरा गर्नको लागि हामीलाई अप्ठ्यारो हुन्छ र लोकतन्त्रको आधारभूत मान्यता जुन निर्वाचित जनप्रतिनिधिलाई संस्था हस्तान्तरण गर्नुपर्ने काम हो त्यो पनि अन्यलमा पर्छ, त्यसैले निर्वाचन आजको महत्त्वपूर्ण काम हो र त्यसको लागि राजनीतिक संवाद चाहिँ अनिवार्य छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले सरकारको 100 दिन मुलुकको राजनैतिक अवस्था र सुशासनका लागि चालिनुपर्ने कदम लगायतमा केन्द्रित भएर राजनैतिक विश्लेषक एवं नागरिक समाजका अगुवा केशव दाहालसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउँ। मुलुकमा कुनै न कुनै किसिमको राजनैतिक अस्थिरता देखिरहने भइरहने प्रवृत्ति नै देखा परेको हो कि भन्ने बुझाई जनमानसमा रहेको छ, किनभने संविधानको 10 वर्षपछि जुन किसिमको एउटा राजनीतिक र संवैधानिक जटिलता देखिएको छ यसको हल अथवा यो समस्याको समाधान कसरी होला भन्ने पीर पनि धेरैलाई छ। संविधान र कानूनको यथेष्ट परिपालना भन्दा सतै कुरामा रमाउने भड्किलो राजनीति गर्न खोज्ने जस्ता परिपाटी पनि अगाडि बढे भनेर यहाँहरू जस्तै बौद्धिक समाजबाट नागरिक समाजका अगुवाहरूबाट यस्ता विषय अभिव्यक्त भइरहँदाखेरि राजनीतिलाई थप परिष्कृत र सुशासनतर्फ केन्द्रित बनाउनु जुन कार्य बनाउनु पर्ने जुन कार्य गर्न भन्दा पनि अन्यतर्फ बढी गइरहेको हो कि भन्ने चिन्तालाई कसरी हेर्न सकिन्छ?
तपाईँले ठिक भन्नुभयो, हाम्रो चाहिँ कसमा 10 वर्ष होइन, विगत 70-80 वर्षदेखि संक्रमणमा छ, कुनै पनि व्यवस्थाले कुनै पनि संविधानले कुनै पनि सरकारले तोकिएको पुरा गर्न पाएको छैन, चाहे तपाईँको 7 साल पछि नै तपाईँले हेर्नु भने निरन्तर हामी संक्रमणमा छौँ, आन्दोलनको बीचमा छौँ र हरेक पछि एउटा उत्साह आउँछ, फेरि हाम्रो नेतृत्वले हाम्रो राजनीतिक दलले हाम्रो इन्स्टिट्युसनहरूले त्यो नागरिकको उत्साहलाई सम्बोधन गर्न सक्दा फेरि अर्को आन्दोलन हुन्छ। आन्दोलन स्वाभाविक हो, फेरि डेमोक्रेसीलाई ग्रेजिङ गर्नको लागि आन्दोलन चाहिन्छ, तर हामी जुन खालको चाहिँ निरन्तर अस्थिरतातिर जाँदैछौँ त्यसले चाहिँ हामीलाई निराशा धेरै थप्यो, यसबाट निस्किनु अहिलेको सबैभन्दा महत्त्वपूर्ण काम हो र आशा कसरी जागृत गर्ने होला, यसको लागि हामी के भनिरहेछौँ भने तत्काल गर्नको लागि चाहिँ दुईटा काम गर्नु पर्यो, जुन अघि तपाईँले पनि भन्नुभयो यो संक्रमणको एउटा महत्त्वपूर्ण कारण चाहिँ हाम्रो दलहरू असाध्यै धेरै सत्तामुक्ति भए, हाम्रो राजनीति जस्तो भएन, यो चाहिँ अङ्कगणितको खेल जस्तो हो, तपाईँ राजनीति भनेको त एजेन्डा हुन्छ, एजेन्डा अनुसार जनतासँग चाहिँ र दलहरूले आफूलाई आबद्ध गर्छन् र त्यसपछि एजेन्डामा उभिन्छन् र आफ्नो सरकार आयो भने त्यो एजेन्डाको कार्यान्वयन गर्छन्, सरकार आएन भने विपक्षमा बसेर स्वस्थ ढङ्गले लोकतान्त्रिक त्यो अभ्यासलाई अगाडि बढाउँछन्। तर हाम्रोमा कस्तो हो भने एजेन्डा होइन, बिस्तारै एजेन्डा नै सत्ता बन्यो र सत्तामा जानको लागि जस्तोसुकै सम्झौता पनि गर्ने, अङ्कको खेल गर्नलाई चाहिँ नलगाउने र राजनीति बाहेक सबै गर्ने। एउटा दुर्भाग्य के भने राजनीतिक दलहरू छन् तर उनीहरू राजनीति गर्दैन अरू सबै कुरो। यो चिजलाई अन्त्य गर्नको लागि हामीले दुई तिनवटा कुरा तत्काल गर्न सकिने दुईवटा कामहरू छन्। अथवा निर्वाचन आयोगले योभन्दा अगाडि नै हाम्रो दिनेश थपलिया निर्वाचन प्रमुख निर्वाचन आयुक्त हुँदाखेरि दुईवटा विधेयकहरू बनेको छ निर्वाचन आयोगमा, एउटा निर्वाचनसँग सम्बन्धित एउटा दलसँग सम्बन्धित, र त्यो विधेयक चाहिँ पार्लियामेन्टमा जानको लागि चाहिँ आफ्नो लाइन मिनिस्ट्री गृह मन्त्रालयमा आएर बसेको थियो। त्यो दुईटा विधेयकलाई हामीले कानुनी रूपमा निर्वाचन र दल सम्बन्धी कानुनको संशोधन गरेर लागू गर्न सक्यौँ भने जस्तो एक व्यक्ति एक पद दुई कार्यकालको कुरा हुन सक्ला होइन, प्राइमरी इलेक्सनको कुरा हुन सक्ला, समानुपातिक अहिले चाहिँ उम्मेद्वारलाई छनौट गर्ने विधिमा हामी परिवर्तन ल्याउन सक्छौँ। यता धेरै बुझा खास गरी अहिलेको निर्वाचन र अहिलेको दललाई सुधार गर्ने अझ लोकतान्त्रिक गर्ने अझ प्रभावकारी गर्ने 20-25 यस्ता चाहिँ बुधाहरू छन् जसले यो सबै चिजलाई चाहिँ बदल्न सक्छ, बदल्ने कामको सुरुवात हुन्छ। दोस्रो कुरा हामीले राजनीतिक पुनर्गठन भन्दै
हुन्छ। हाम्रो कार्यक्रमको समय आजका लागि सकिएको छ। यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामीले सरकारको 100 दिन, मुलुकको राजनीतिक अवस्था र सुशासनका लागि चालिनुपर्ने कदमका विषयमा केन्द्रित भएर राजनीतिक विश्लेषक केशव दाहालसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारी र राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। नमस्कार।